यो रेडियो नेपाल हो। 3 बजेको समाचारमा स्वागत छ, म जनार्दन विष्ट। शुरूमा प्रमुख समाचार। कास्की र भक्तपुरमा हुने उपनिर्वाचनका लागि आज उम्मेद्वारी दर्ता। नेपाली भूमि भारतीय नक्सामा समेटिएको विरोधमा ठाउँ ठाउँमा विद्यार्थीहरूको प्रदर्शन र बुर्किना फासोमा खानी कामदारहरू चढ़ेको गाड़ीमा आक्रमण, 37 जनाको मृत्यु। कास्की क्षेत्र नम्बर 2 आगामी मंगिर 14 गते प्रतिनिधि सभा सदस्य पदका लागि हुने निर्वाचनका लागि विभिन्न दलका उम्मेद्वारहरूले आज पोखरा स्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ता गराएका छन्। नेकपाबाट विद्या भट्टराई, नेपाली कंग्रेसबाट खेमराज पौडेल, राप्रपाबाट रोम बहादुर भण्डारी, विवेकशील नेपाली पार्टीबाट जमुना केसी, साझा पार्टीबाट रजनी शर्मा र मंगोल अर्गनाइजेशन पार्टीबाट रियाज गुरूङले उम्मेद्वारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय भक्तपुरमा आज बिहान 10 बजेदेखि उम्मेद्वारी दर्ता शुरू भएको छ। आगामी मंगिर 14 गते भक्तपुर क्षेत्र नम्बर 1 प्रदेश कमा प्रदेश सभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनका लागि जिल्ला समन्वय समिति भक्तपुरको कार्यालयमा स्थापित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहान 2 स्वतन्त्र उम्मेद्वारले मनोनयन दर्ता गराउनुभयो। दलहरूका तर्फबाट भने अहिलेसम्म साझा पार्टीले पहिलो उम्मेद्वारी दर्ता गराएको छ। नेपाली भूमि भारतीय नक्सामा समेटिएको विरोधमा अछाममा पनि प्रदर्शन भएको छ। नेपाली भूमि भारतीय नक्सामा समेटिएको विरोधमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनिरा सुबियो अछामले जिल्लाको जयगढ़मा नेपाली भूमि भारतीय नक्सामा समेटिएको विरोधमा विरोध र्याली निकालेको हो। विरोध र्यालीपछि कोण सभामा परिणत भएको कार्यक्रममा र्यालीको नेतृत्व गर्नुभएका पूर्व एमाले निकट अनिरा सुबियोका जिल्ला अध्यक्ष तिलक ठकुल्लाले राष्ट्रमाथि नै भएको यो आक्रमणका विरूद्ध सबै नेपालीले एक हुनुपर्ने बताउनुभयो। भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि, लिपुलेख र कालापानी पनि समावेश गरेपछि नेपालभर विरोध भइरहेको हो। यसैगरी नेपाल विद्यार्थी संघले भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएकोमा आपत्ति जनाउँदै आज काठमाडौँको त्रिचन्द्र क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ। नेभी संघले भारत सरकारले भर्खरै जारी गरेको नक्सामा नेपाली भूभाग कालापानी र लिपुलेखलाई भारतको नक्सामा समावेश गरेको भन्दै विरोध गरेको हो। कार्यक्रममा नेभी संघका युवा नेताहरूले भारत सरकारले मिचेको नक्साप्रति नेपाल सरकारले कूटनीतिक तवरले समस्याको समाधान गर्नुपर्ने बताएका छन्। नवनियुक्त सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला कुमारी पन्तले आज पदभार ग्रहण गर्नुभएको छ। धनगढ़ी स्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेर प्रदेश प्रमुख पन्तले पदभार ग्रहण गर्नुभएको हो। पदभार ग्रहणपछि पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै उहाँले संविधानको मर्म र भावना अनुरूप कर्तव्य पूरा गर्ने उल्लेख गर्दै त्यसमा आफूले सबैको साथ र सहयोगको अपेक्षा गरेको बताउनुभयो। बागलुङको सदरमुकाम बलेवासँग जोड़िएको मालढुङ्गादेखि बलेवा विमानस्थलमा कालीगण्डकी करिडोरको स्तरोन्नतिको जिम्मेवारी पाएको नेपाली सेनाले कामलाई तीव्रता दिएको छ। करिडोरको ठाउँ ठाउँमा खसेको पहिरोको सफाई र 10 मिटर चौडाई नपुगेको क्षेत्रमा बम विस्फोटको कामलाई नेपाली सेनाले तीव्र बनाएको हो। गत ज्येष्ठ मसान्तसम्म सड़क विभागलाई हस्तान्तरण गर्ने गरी जिम्मेवारी पाएको सेनाले विविध अवरोधका कारण तीव्र रूपमा काम गर्न नपाए पनि अब भने कामलाई तीव्रता दिइने प्रष्ट पारेको छ। पौष्टिक गुणस्तरीय खाद्य तथा बिउ उत्पादनका क्षेत्रमा एक आपसका ज्ञान आदान प्रदान गर्ने उद्देश्यले नेपाल सहितका देशहरूको क्षेत्रीय बैठक आजदेखि काठमाडौँमा शुरू भएको छ। नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको संयोजनमा नेपालमा पहिलो पटक आयोजना हुन लागेको सो 2 दिने बैठकमा नेपाल सहित नेदरल्याण्ड्स, भारत, भियतनाम, बंगलादेश र भूटानको सहभागिता छ। बैठकमा वातावरणलाई असर नपुर्याई बिउको विविध क्षेत्रमा दिगो विकास विषयमा पनि सहभागी देशले गरिरहेका प्रयासका बारेमा कार्यपत्र एवं आगामी रणनीति तय गरिने जनाइएको छ। काठमाडौँ महानगरपालिका क्षेत्रभित्र कुनै पनि स्थानमा नयाँ विद्यालय सञ्चालन गर्न नपाइने भएको छ। हाल सञ्चालनमा रहेका विद्यालयलाई गुणस्तरीय बनाउने भन्दै महानगरपालिकाले नयाँ विद्यालय सञ्चालनका लागि अनुमति नदिने निर्णय गरेको हो। हाल काठमाडौँ महानगरपालिकामा 91 सामुदायिक र 643 संस्थागत विद्यालयहरू सञ्चालनमा रहेका छन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले आगामी 2 वर्षभित्रमा कर्णाली उज्यालो बनाउने बताउनु भएको छ। नेपाल पत्रकार महासंघ सल्यानले आज सल्यानको बरलामा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पुनले सरकारले समृद्धिको सपना बोकेर काम अघि बढ़ाइरहेको भन्दै अबको 2 वर्षभित्र कर्णाली प्रदेशका कुनै पनि नागरिक अध्ययारोमा बस्नु नपर्ने उल्लेख गर्नुभयो। मन्त्री पुनले कर्णाली प्रदेशका सबै बस्तीमा विद्युत पुर्याउनका लागि संघ प्रदेश र स्थानीय सरकारले बजेट विनियोजन गरी काम अघि बढ़ाइरहेको जानकारी पनि दिनुभयो। यो वर्षको शरदयाममा संसारको सातौं अग्लो धवलागिरी हिमालको आरोहणका लागि तीन समूहका 31 जनाले अनुमति पाएका छन्। पर्यटन विभाग पोखराका अनुसार कार्तिकको पहिलो सातासम्म शरदयाममा धवलागिरी हिमाल आरोहणका लागि 31 जनाले अनुमति लिएको र उनीहरूबाट 32 लाख रूपियाँ रोयल्टी प्राप्त भएको छ। धवलागिरी गाउँपालिका र रघुगंगा गाउँपालिकाको सिमाना तथा छिमेकी जिल्ला मोस्ताङबाट समेत धवलागिरी हिमालमा जान सकिने भए पनि नियमित आरोहणका लागि पश्चिम मोहडा नै आरोहीहरूको रोजाइमा पर्ने गरेको छ। अनुमति लिने क्रम निरन्तर हुने भएकोले धवलागिरी हिमाल आरोहणमा आरोहीको संख्या बढ़न सक्ने अनुमान गरिएको विभागले जनाएको छ। कारागार कार्यालय रूकुम पश्चिममा क्षमताभन्दा 5 गुणा बढ़ी कैदीबन्दीहरू राखिँदा उनीहरूको व्यवस्थापनमा समस्या देखिएको छ। 20 जना पुरूष र 5 जना महिला गरी जम्मा 25 जनाको क्षमता रहेको जिल्ला कारागारमा हाल 112 कैदीबन्दीहरू र 1 नाबालक रहेका छन्। रूकुम पश्चिमबाट संवाददाता मेघराज खड्काको रिपोर्ट।
रुकुम पश्चिम कारागारमा 106 पुरूष र 6 जना महिला कैदीबन्दी छन्, जसमा 73 जना कैदी हुन् भने बाँकी पूर्वपक्षका थुनवाहरू हुन्। जिल्ला कारागारमा कैदीबन्दीहरूको संख्या बढेर व्यवस्थापनमा समस्या भएपछि बेला बेला स्थानान्तरण पनि हुँदै आएको छ। अधिकांश कैदीबन्दीहरू स्थानीय भएका कारण परिवारजनसँग भेटघाटका लागि जिल्ला कारागारमा नै बस्न रुचाउने गरेका छन्। जिल्ला कारागार शाखा रुकुम पश्चिमका निमित्त प्रमुख गौमता पुन:
बढी संख्याको अपेक्षा नसक्ने भने त सुरुवात गर्नुपर्छ।
पछिल्लो समय कारागारमा खानेपानी समेत अनियमित बनेपछि समस्या छ। कैदी बन्दीहरूमा खानेपानीकै समस्या देखिएपछि नियमित नहुने, लुगा धुने र शौचालय प्रयोगमा समेत निकै समस्या देखिएको छ। एउटै बेडमा धेरै जना कैदी बन्दीहरू कोचिएर सुत्नु पर्ने सम्मको समस्या पनि छ। फेरि कारले निमित्त प्रमुख गौमता पुन:
पानीको समस्या छ, त्यस पछाडि गएर बाटोको समस्या छ। अब कैदी बन्दीहरूलाई हामीले गाडी कारागारसम्म ल्याएर गाडीमा लग्न सकिराखेका छैनौँ।
रुकुम पूर्व नयाँ जिल्ला बनेपछि झनै कैदीबन्दी थपिएका छन्। जिल्ला प्रहरी कार्यालय स्थापना भएपछि प्रहरी सक्रियतासँगै रुकुम पूर्वबाट पनि ठूलो मात्रामा कैदीबन्दीहरू रुकुम पश्चिम कारागारमा आउने गरेका छन्। रुकुम पूर्वमा जिल्ला कारागार नभएका कारण अदालतबाट कैद फैसला तथा पूर्वपक्ष भएका कैदीबन्दीहरू रुकुम पश्चिम कारागारमा नै पठाइने गरिएको छ। मेघराज खड्का, रेडियो नेपाल, रुकुम पश्चिम।
रुकुम पश्चिमको कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी र व्यवस्थापनमा समस्या। यो थियो हाम्रा संवाददाताको रिपोर्ट। अब एकैछिन विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। महिला र पुरूषलाई दिइने ज्यालामा भेदभाव गर्ने परम्परा समाजमा अझै कायम छ। समान काम गरे पनि महिला भएकै कारण पुरूषको तुलनामा महिलालाई कम ज्याला दिइने गरेको सुनसरीका महिला कामदारको गुनासो छ। सुनसरीबाट संवाददाता रुमा रिजाल:
पुरुषलाई त 5 रुपियाँ दिन्छ, हामीहरूको 350 मात्रै दिन्छ, काम त उयो।
घर निर्माणको क्षेत्रमा नै किन नहोस्, महिला पुरुष सरह सँगसँगै काममा भिडेका देखिन्छन्। तर यसरी सँगसँगै काममा भिडेका तिनै पुरुष मजदुरले पाउने ज्याला र महिला मजदुरले पाउने ज्यालामा भिन्नता छ। यसरी काम समान तर ज्यालामा विभेद चाहिँ किन भन्ने प्रश्नमा एक महिला मजदुरको बुझाइ यस्तो छ। विशेष गरी निर्माणको क्षेत्रमा काम गर्ने महिला मजदुरले पुरुष सरह नै काम गर्नुपर्छ।
बालुवा ओसार्छु, बालुवा चाल्छु, 2-3 तला माथि इँटा बालुवा ओसार्नु पर्छ। आवश्यक जे पर्छ सबै काम गर्नुपर्छ। महिलाले पनि गर्छ, पुरुषले पनि गर्छ।
हाम्रो काम बढी छ, ज्याला चाहिँ कम छ।
काम बराबरी नै गर्नुपर्ने भए तापनि महिला भएकै कारण उनीहरूले कम ज्याला पाउने गरेको एक पुरुष मजदुर बताउँछन्।
गर्नमा जस्तै गर्छ होइन, अब महिला हो भनेर अब कम्ती दिन्छ।
निर्माणको क्षेत्रमा कार्यरत महिला मजदूर र पुरुष मजदूरले गर्ने कामलाई नजिकबाट नियाल्दै आउनुभएका नागरिक अगुवा अशोक सिटौला पुरुष र महिलाले गर्ने कामको तुलना गर्दा महिलाले गर्ने काम पुरुष भन्दा बढी विश्वसनीय र भरपर्दो हुने हुँदा उनीहरूलाई पुरुषको तुलनामा बढी ज्यालाको बन्दोबस्त हुनुपर्ने बताउनुहुन्छ।
कामको स्थल हेर्ने भने यिनीहरूको 700 तपाईँको 300 हुनुपर्ने पुरुषको।
समाजमा अझै पनि महिला भएकै कारण महिलाले पुरुष सरह सेवा सुविधा नपाइरहेको अवस्था छ। यसको अन्त्यका लागि समान कामको समान ज्याला कार्यान्वयनका लागि आवाज उठाउन जरूरी छ। रुमारी जाल, रेडियो नेपाल सुनसरी।
सुनसरी संवाददाताको रिपोर्टपछि अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकामा अवैध लागू औषध निर्यात गरेको अभियोगमा चीनमा 9 पक्राउ परेका छन्। लागू औषध हेरोइन भन्दा 50 बढ़ी हानिकारक ठानिएको फेन्टालिन अवैध रूपमा तस्करी गरेको अभियोगमा तिनीहरू पक्राउ परेका हुन्। वर्षेनी कम्तीमा 1,00,000 व्यक्तिको ज्यान लिने लागू औषध फेन्टालिनको अवैध तस्करी रोक्न चीनले पर्याप्त कदम नउठाएको भन्दै अमेरिकाले चीनको आलोचना गरेको केही समय बित्न नपाउँदै चीनमा अवैध लागू औषध फेन्टालिनको तस्करी गर्ने 9 पक्राउ परेका हुन्। चीनको सरकारी स्रोतले पहिलो पटक चीन र अमेरिकी अधिकारी मिलेर लागू औषध तस्करी विरूद्ध अभियान शुरू भएको पनि जनाएको छ। पश्चिम अफ्रिकी राष्ट्र बुर्किना फासोमा एक खानी कम्पनीका कामदार सवार गाड़ीलाई सशस्त्र आक्रमणकारी समूहले घेराहाली गरेको आक्रमणमा कम्तीमा 37 मृत्यु भएको छ। बोंगुसर स्थित एउटा क्यानेडाली कम्पनीले सञ्चालन गरेको खानी मजदूरलाई लक्ष्य गरी भएको आक्रमणमा अन्य 60 जति घाइते भएका छन्। बुर्किना फासोको सेनाले सुरक्षा दिएर अगाडि बढ़िरहेको 5 गाड़ीमाथि पहिला बम आक्रमण भएको र त्यसपछि अन्धाधुन्ध गोली प्रहार भएको थियो। मालीमा जारी इस्लामिक आन्दोलनको प्रभाव पर्दै गएको बुर्किना फासोमा विगत 15 अवधिमा भएको यो तेस्रो भीषण आक्रमण हो। अमेरिकास्थित सामाजिक सञ्जाल ट्विटरका 2 पूर्व कर्मचारीलाई साउदी अरेबियाका लागि जासुसी गरेको अभियोग लगाइएको छ। ट्विटरको सान फ्रान्सिस्को मुख्यालयमा काम गर्ने ती कर्मचारीले साउदी सरकारका आलोचकहरूको ट्वीटको निगरानी गर्ने गरेको आरोप लगाएको छ। अमेरिकामा बसेर साउदी अरेबियाका लागि जासुसी गर्ने अभियोग लागेका व्यक्ति मध्ये 1 अमेरिकी र अर्का साउदी अरेबियाका नागरिक भएका बताइएको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। कास्की र भक्तपुरमा हुने उपनिर्वाचनका लागि आज उम्मेद्वारी दर्ता। नेपाली भूमि भारतीय नक्सामा समेटिएको विरोधमा ठाउँ ठाउँमा विद्यार्थी संगठनहरूको प्रदर्शन र बुर्किना फासोमा खानी कामदारहरू चढेको गाड़ीमा आक्रमण 37 मृत्यु। रेडियो नेपालबाट 3 समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।